नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि मैले फ्रान्सेली उपन्यास नाट्रिड्यामको कुम्बे लिएर आइपुगेको छु। विक्टर ह्युगोको उपन्यास नाट्रिड्यामको कुम्बे नेपालीमा अनुवाद गर्नुभएको छ रिद्धिबहादुर मल्लले। यो उपन्यास सन् 1931 पहिलो पटक प्रकाशित भएको थियो र संसारका धेरै भाषामा अनुदित भइसकेको छ। कुल 294 पृष्ठ रहेको यो उपन्यास हामीले गएको साता 38 पृष्ठसम्म वाचन गरेर रोकेका थियौं। आज नाट्रिड्यामको कुम्बेको दोस्रो भाग अब वाचन शुरू हुन्छ पृष्ठ 39।
घिङ्रेले जिप्सी लड्कीको पिछा गर्ने निश्चय गर्यो। उसले उसलाई काउस्टिलेरी गल्लीमा आफ्नो बाख्री लिएर जान लागेकी देख्यो, त्यसैले त्यो पनि त्यतैतिर हिँड्यो। त्यो विचारमग्न भएर त्यस युवतीको पछाडि हिँड्न थाल्यो। युवतीले सबैजना आफ्ना आफ्ना घरतिर गइरहेछन् र सराय बन्द हुन लागेको छ भन्ने देखेर आफ्नो खुट्टाको चाल बढाई। घिङ्रेले सोच्यो, कहीँ न कहीँ यसको निवास स्थान त होला नै, जिप्सीहरू बडो अतिथि सत्कार प्रिय हुन्छन्, को जान्दछ। उसको मस्तिष्कमा धेरै कुरा खेल्न थाले। अवेर गरेर घर फर्कन लागेका नगर निवासीहरूको कुराकानीले घिङ्रेको कल्पनामा कहिलेकाहीँ बाधा पर्न जान्थ्यो। जिप्सी बालिका तथा दजारीलाई देखेर उसको कल्पना फेरि आकाशिन थाल्यो। त्यसले दुवैका रिष्ट पुष्ट कोमल तथा मनोहर रूपको, उनीहरूका साना साना पाउ तथा मस्तानी गतिको कोटी कोटी प्रशंसा गरिरहेको थियो। त्यो आफ्नो ध्यानमा एउटालाई अर्को ठान थाल्दथ्यो। त्यो उनीहरूको प्रगाढ मित्रता तथा समझलाई देखेर उनीहरूलाई दुई युवतीहरू तथा उनीहरूको चञ्चलता र पदविन्यासले उनीहरूलाई दुईवटा बाख्री ठान्न थाल्दथ्यो। गल्ली प्रत्येक क्षणमा अँध्यारो हुँदै जान्थ्यो, कतै कुनै झ्यालबाट बत्तीको प्रकाश देखिन्थ्यो। अब घिङ्रेले आफूलाई गल्लीहरूको अगम भूलभुलैयामा पायो, तर जिप्सी बालिका ती गल्लीहरूलाई चिन्दथी भन्ने लाग्दथ्यो, किनभने त्यो निसङ्कोच भावसित अगाडि बढ्दै गइरहेकी थिए। एकैछिन अगाडि त्यसले उसको ध्यानलाई आकर्षित गरेको थियो। त्यस युवतीले चिन्तित भएर कैयौंचोटि फर्केर हेरेकी थिए। एउटा झ्यालबाट उज्यालो आइरहेको ठाउँमा त्यसले कविलाई टाउकोदेखि पैतालासम्म हेर्नलाई आफ्नो हिँडाइलाई रोकिदिएकी थिए। घिङ्रेले उसलाई मुख बिगारेकी देख्यो। त्यसले मुख बिगारेकोमा अवज्ञा तथा व्यङ्ग्य भरिएको थियो। घिङ्रेले टाउको निहुरायो र तलको ढुङ्गा गन्न थाल्यो। त्यो केही टाढा टाढा भएर हिँड्न थाल्यो। त्यो यति टाढा हुन गयो कि एउटा गल्लीको मोडको नजिकमा त्यो उसका आँखाबाट नदेखिने हुन गई। त्यसपछि नै एउटा तर्सेर चिच्चाएको आवाज त्यसको कानमा पर्यो। त्यो चाँडै चाँडै लम्क्यो। गल्ली अँध्यारो थियो, तर त्यहाँ कुमारी मेरीको मूर्तिको तल एउटा फलामे पिञ्जडामा तेलले भिजेको बत्ती जलिरहेको थियो। त्यस प्रकाशको सहायताले त्यस जिप्सी बालिकालाई मुख थुन्न कोसिस गरिरहेका दुईजना मान्छेको बाहुपासमा छटपटाइरहेकी देखियो। त्यसकी बाख्री डरले म्या म्या गरेर कराइरहेकी थिए। पुलिस पुलिस भनेर कराउँदै बहादुरीका साथ त्यो दगुरियो। ती दुई मान्छे मध्येको एउटाले त्यसमाथि झम्ट्यो। त्यो काशी मोडो थियो। घिङ्रेले डरले काम्न थाल्यो। काशी मोडोले एकै झट्कारमा त्यसलाई पछाडि दियो र जिप्सीलाई त्यसले एउटा रुमाल टिपे जस्तो गरी उठाएर अन्धकारमा विलीन हुन गयो। त्यसको साथीले पनि त्यसैको अनुसरण गर्न थाल्यो र बाख्री पनि उनीहरूकै पछि पछि म्या म्या गर्दै दगुर्न थाली। खुन खुन जिप्सी चिच्चाइरहेकी थिए। हेराई त्यो भाग्न नपाओस्, एउटा सवारले अर्को गल्लीबाट निस्केर पछाडिका आफ्ना सिपाहीहरूलाई भन्यो। राज्यको धनुर्धारी सेनाको त्यो कप्तान थियो। त्यसको हातमा लामो तरवार थियो। त्यसले काशीमोडोको हातबाट जिप्सीलाई छुटाएर आफ्नो घोडामाथि बसालेको थियो। काशीमोडो आत्तिसकेको थियो। काशीमोडोले आफ्नो शिकारलाई छुटाउन कप्तानलाई के झम्टन खोजेको थियो। 15-16 सिपाहीहरू हातमा नाङ्गो तरवार लिएर त्यहाँ आइपुगे। त्यो फौजी सिपाहीहरूको दल थियो। उनीहरूले काशीमोडोलाई पक्रेर पाता फर्काए। त्यो चिच्चाइरहेको थियो। त्यसले मुखबाट फिँस काटिरहेको थियो। त्यो सिपाहीहरूलाई दाँतले टोक्न खोजिरहेको थियो। यदि दिनको समय हुँदो हो त त्यसको कुरूपत तथा डरलाग्दो अनुहार देखेर सम्भवतः सिपाहीहरूको दलको पनि सातो जाने थियो। किन्तु रात हुनाले त्यसको शस्त्र व्यर्थ भयो। फेरि यस झमेलामा त्यसको साथी अलप भइसकेको थियो। जिप्सी कप्तानको काखमा च्यापिएर बसेकी थिए। त्यसले आफ्ना दुवै हातले त्यस अफिसरको काँधमा समातेकी थिए। त्यसको सामूहिक सहायता तथा सौन्दर्यले त्यो मोहित भएकी जस्तै मालूम पर्दथे। शान्ति भङ्ग गर्दै उसले आफ्ना मधुर स्वरमा सोधी, तपाईँको शुभ नाम? कप्तान फिवस्टी चेतावे। सुन्दरी, म तिम्रो केही सेवा गर्न सक्छु? कप्तानले विजय गर्वमा उत्फुल्ल भएर त्योसित सोध्यो। धन्यवाद, उसले उत्तर दिए। कप्तान फिवस आफ्नो जुङ्गा मुसार्न लागिरहेको बेलामा त्यो काँड सामान घोडाबाट जमिनमा उत्रिएर भागिहाली बिजुलीको झिल्का पनि त्यतिको चाँडो लुक्न सक्दैन। पोपको टाउको कसम, म त्यो चुलबुले युवतीलाई राख्न बढ्ता मन पराउँथे। काशीमोडोलाई कसेर बाँध्ने आज्ञा दिँदै कप्तानले भन्यो, के राख्न चाहनुहुन्छ कप्तान? त्यसका सिपाहीहरूमध्ये एउटाले भन्यो, चरी त उडिहाली, चमेरो बाँकी रहन गयो। गिङ्ग्रेलाई त्यो भागेर कता जान लागेको छु भन्ने कुनै ध्यानै भएन, त्यो भाग्नमै व्यस्त थियो। त्यस असीम भयमा पनि गिङ्ग्रे विवेकविहीन थिएन, त्यो एकाएक टक्क रोकियो किनभने उसलाई दस मार्ने आवश्यकता थियो। दोस्रो त्यसको मस्तिष्कमा उदय भएको विचार दुविधामा पर्न गएको थियो। त्यसले आफ्नो औँलालाई टाउकोमा राखेर सोच्न र भुतभुताउन थाल्यो। मलाई आश्चर्य भइरहेछ कि मेरो सारा समाज अलप हुन गएछ भन्ने जस्तो गरी दगुरिरहेको थिए। ती साना शैतान केटाहरू मसित त्यत्तिकै भयभीत थिए जतिको तिनीहरूलाई देखेर म। मलाई आश्चर्य भइरहेछ कि मैले उनीहरूको काठको खराउको खटखट आवाज सुनेको थिएँ। तिनीहरू दक्षिणतिर भागिरहेका थिए। जब मैले उत्तरतिरको बाटो समाते, यस अवस्थामा दुईटै कुरा हुन सम्भव छ। एउटा त यो हो कि तिनीहरू डराएर भागेका थिए। यस अवस्थामा सुकुल अवश्य पनि त्यही पढिरहेको हुँदो हो। जुन बिछौनाको चिन्तामा बिहानदेखि अल्लारिएर हिँडिरहेको छु, त्यो सहजैमा कुमारी मेरीको प्रसाद स्वरूप मेरो नाटक लेखाएको पुरस्कार रूपमा मलाई उपलब्ध भएको हो। दोस्रो हुन सक्ने कुरा यो हो कि यदि ती केटाहरू त्यहाँबाट नभागेका भए यस दशामा तिनीहरूले सुकुल अवश्य जलाए होला। मलाई यस्तै आफ्नो पेट सेक्न सक्ने आगोको आवश्यकता छ। मेरो दुवै हातमा लड्डु छ, अग्निको रूपमा अथवा बिछौनाको रूपमा, अर्थात दुवै दशामा। मेरो त भनाइ यही हो कि त्यो सुकुल ईश्वरको देन हो। यस प्रकारसित बौला जस्तो भई भाग्नु केवल मूर्खता हो। जसको खोजमा म अगाडि बढ़िरहेछु त्यसलाई त मैले पछाडि नै छोडिदिएँ। म बिल्कुलै मूर्ख रहेछु। त्यो फर्क्यो, सुकुलको खोज गर्यो, तर त्यसको कतै पत्ता लागेन। गिङ्ग्रेले गल्लीको घुमाउला अलमलिन गयो। त्यसले अन्धकारमय गल्लीलाई राम्ररी छम्याउन सकेन। उसले सोच्यो, यस गल्लीको विधाता अवश्य शैतान हो। एउटा साँगुरु गल्लीको टाढाको किनारामा रातो रङको बत्ती देखा पर्यो। त्यसले सुकुल जलिरहेछ भन्ने ठान्यो। अनि टाढा पुगेपछि गल्लीको हिलो बढ्दै गइरहेको र ढालुवा हुँदै गइरहेको जस्तो उसलाई लाग्यो। त्यसले एउटा विचित्र कुरा देख्यो, बत्तीको अगाडि किरा आयो जस्तो केही जुत्रे मान्छेहरू लुकी लुकी त्यो उज्यालोतिर गइरहेका थिए। त्यससित केही थिएन, त्यसैले उसलाई चोर डाकुहरूको भय थिएन। त्यसको निमित्त अरू मान्छे खतरनाक पनि हुन सक्दैन थियो। त्यो अगाडि बढ्दै गयो, त्यो दलको पछि गइरहेको एउटा लङ्गडोको नजिकै पुग्यो। जब गिङ्ग्रेले त्यसभन्दा अगाडि बढ्न लाग्यो, लङ्गडोले टिटलाग्दो आवाजमा त्यससित केही भन्यो। गिङ्ग्रेले भन्यो, शैतानले तँलाई र मलाई समेत उठाएर लगोस्। यदि तैँले भनेको केही मात्र मैले बुझेको भए। त्यो अगाडि बढ्यो, त्यसले एउटा अर्को व्यक्तिलाई देख्यो। त्यो लङ्गडो थियो नै, किन्तु त्यसको एउटा हात पनि थिएन। त्यो काठको खुट्टा लगाएर हिँडिरहेको थियो। लङ्गडाले आफ्नो टोपी गिङ्ग्रेको मुखैतिर जोतेर त्यसको कानमा केही भन्यो, तर कविले त्यो पनि बुझ्न सकेन। त्यो चाँडै चाँडै लम्कन गयो। तेस्रोपल्ट त्यसलाई कुनै चिजमा ठेस लाग्यो। त्यो कुनै चिज होइन, एउटा दृष्टिविहीन थियो। त्यसको दारी र अनुहारबाट त्यो यहुदी हो भन्ने थाहा हुन्थ्यो। त्यसले भिक्षा माग्यो। गिङ्ग्रेले हो, यो भने क्रिस्चियन भाषा बोल्दो रहेछ। उसले भन्यो, मित्र, मैले गएको हप्तामा आफ्नो आखिरी कुर्ता बेचिसकेको छु। यति भनेर त्यो अगाडि बढ्यो, दृष्टिविहीन पनि त्यसको पछि लाग्यो। आश्चर्य यो छ कि त्यो काठको खुट्टा भएको मान्छे पनि उसको पछि पछि दगुरियो। त्यो दगुरियो, अन्धो दगुरिरहेको थियो, लङ्गडा दगुरिरहेको थियो, काठखुट्टे पनि दगुरिरहेको थियो। जति जति त्यो त्यस गल्लीभित्र पस्दै जान्थ्यो, त्यति त्यति बढ्ता दृष्टिविहीन लङ्गडा कोही देखा पर्न थाले। काना कुखुरा सबैका नमुना त्यहाँ थिए। उफ्रँदै कुद्दै हल्ला मचाउँदै त्यस बत्तीतिर गइरहेका थिए। गिङ्ग्रुएरे उनीहरूलाई कुलचन्दी दगुरिरहेको थियो। त्यसको पछाडि तिनैजना दगुरिरहेका थिए। त्यो गल्लीको पुच्छारमा पुग्यो। त्यसपछि एउटा मैदान देखा पर्यो जहाँ बत्ती बलिरहेको थियो। त्यसको पिछा गर्नेहरू दगुरेर त्यसैतिर आइरहेका थिए। म कता आइपुगेँ भनेर त्यो चिच्याउन थाल्यो। एउटा दर्शकले भन्यो, मिराकल कोर्टमा जहाँ आश्चर्यजनक काम हुन्छन्। ठिक हो, त्यसले भन्यो, म देखिरहेछु, यहाँ अन्धा आँखा देख्दछन्, लङ्गडा दगुर्दछन्। सबै हाँस्न थाले। त्यसले भयभीत दृष्टिले चारैतिर हेर्यो। त्यो मिराकल कोर्टमा थियो। अझसम्म कुनै सज्जन मान्छे रातको यस बेला त्यस मैदानमा आएको थिएन। कोतवालीका मान्छेहरू त त्यसको नाउँसम्म पनि लिँदैन थिए। त्यो चोरहरूको नगर थियो। प्रत्येक ठूला नगरमा यस्ता भयानक स्थान हुने गर्दछन्। त्यो ठाउँ समाजका किराहरूले राति आफ्ना लुटका साथै शरण पाउने बारुलाको गोला हो। त्यहाँ जिप्सी, दुष्ट पादरी, स्पेन, इटाली तथा जर्मनीका चोर, यहुदी, इसाई, मुसलमान तथा तरह तरहका बदमास जम्मा हुन्छन्। उनका हातखुट्टा बनावटी काउले भरिएका हुन्छन्। दिनमा उनीहरू माग्ने हुन्छन्, रातमा डाका। Ha 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 त्यहाँ मान्छे कुकुर जस्ता र कुकुर मान्छे जस्ता मालुम हुन्थे। यहाँ जाति तथा धर्मका बन्धनहरूको विनाश भएको थियो। पुरुष स्त्री जनावर स्वस्थ रोगी एकैमा मिश्रित मालुम हुन्थे। प्रत्येकले ती सबैमा आफ्नो हिस्सा बाँडेका थिए। त्यसको निमित्त त्यो एउटा नयाँ संसार थियो जो त्यसले यो कहिले न थाहा पाएको थियो न सुनेकै थियो। किङ्ग्रेले अगाडि बढ्दै गयो। तिनैजना माग्नेहरूले उसलाई फलामका हातले समाते जस्तो गरी समातेका थिए। त्यसले नजिकैका मान्छेले आफूलाई मुख चाम बाँधेर हेरेको देखेर व्याकुल हुन थाल्यो। त्यो अकमक्क पर्यो। त्यसको विचार तथा स्मृतिको तन्तु जाल चुडिन गएको थियो। प्रत्येक वस्तुलाई त्यसले सशङ्क दृष्टिले हेर्न थाल्यो। त्यसले सोच्यो कि म मै हुँ अथवा यी चिजहरू वास्तविक हुन्। त्यस वखतमा सबै चिज च्याउन थाले। यसलाई राजाको सामान्य हाजिर गर। गिङ्ग्रेले सुस्तरी भन्यो, यस राज्यको राजा त जनावरै हुनुपर्छ। सबैले त्यसलाई चिच्याउन थाले। तर ती तीनजना माग्नेहरूले सबैलाई पन्छाएर भने, यो हाम्रो लुटको धन हो। यस तानातानमा उसको कोटले आफ्नो अन्तिम सास तोडिदियो। जति जति त्यो यस भयानक स्क्वायरसित परिचित हुँदै गयो, त्यसको तन्द्रा तोड्दै गयो, त्यो वास्तविक वातावरणलाई थाहा पाउन लाग्यो। त्यसले ती भयानक वस्तुहरूलाई सपना देखेको जस्तो भान हुन थाल्यो। त्यहाँका मानिस राक्षस जस्ता देखिन्थे। बिस्तारै बिस्तारै यो भ्रम पनि कम हुन थाल्यो। वास्तविकताले उसलाई अन्ध बनाइदियो र उसको मधुर कल्पनामा परिवेष्टित कविता पनि भत्ताभुङ्ग पारिदियो। त्यसले आफू नर्कमा होइन हिलोमा हिँडिरहेछु र भूतको बदला चोरहरू उसलाई धक्का दिइरहेछन् भन्ने देख्यो। त्यसलाई थाहा भयो कि त्यसको आत्मा मात्र होइन उसको जीव नै खतरामा छ। त्यो परीहरूका विश्राम गृहबाट नरकमा खस्न गयो। मिराकल कोट वास्तवमै नरकै थियो, तर त्यो रगत र मदिरा दुवैले रातो रङ भएको चुरहरूको भट्टी थियो। त्यस भट्टीमा उसकी सरस्वती कविताको रूपमा उसको नजिकमा फेरि आउने छैन भन्ने थाहा भयो। एउटा ठूलो वृत्ताकार पत्थरको टुक्रामाथि आगो बलिरहेको थियो। त्यसको नजिकै एउटा खाली त्रिपाई पडिरहेको थियो। नजिकै दुई तिनवटा टेबल यताउति छरिएका थिए। किराहरूले टेबलको हाड मात्र बाँकी राखेका थिए। तिनमा अलिकति मदिराले भरिएका सुराई राखिएका थिए। शराबीहरू मदिरा तथा आगोको तातोले गर्दा रक्त बर्णका भएका थिए। बढेमा भुँडी भएको एउटा व्यक्तिले आफ्नो बगलमा बसेकी एउटी मोटी स्त्रीलाई आफ्नो चुम्बनले निहाल पारिरहेको थियो। कसैले आफ्नो नक्कली घाउबाट पट्टी खोलिरहेको थियो। कुनै बनावटी यात्रुले आफ्नो कथा विस्तार गरिरहेको थियो। यी सब कुरा कुनै कोटको योग्य कुरा त अवश्य थिएन। फोहोर गीतका साथै हाँसोको ठहाका लागिरहेका थिए। सबै आफ्नै क्रिया तथा कुरामा मस्त थिए। आफ्नो निकटस्थको ध्यान कसैलाई थिएन। प्याला खाली तुलाइन दिएकोले बाजाबाज भइरहेको थियो। आगोको नजिकै एउटा टिन पडिरहेको थियो। त्यसै टिनमाथि एउटा भिच्छु बसेको थियो। त्यस सिंहासनमा बसेको त्यही राजा थियो। इङ्ग्रेहरी त्यसैको समीप ल्याइयो। त्यस समयमा सबै शान्त हुन गए। केवल एउटा बालक झोलुङ्गामा पल्टेर रोइरहेको थियो। गिङ्ग्रेहरीको सासै बन्द हुन गयो। त्यसले आँखा उठाउन सकेन। त्यसै समयमा त्यसको एउटै मात्र टोपी त्यसबाट अलग गरिदियो। गिङ्ग्रेहरीले बल्ल सास फेर्यो। सिंहासनबाट राजाले सोध्यो, यो बदमास को हो? गिङ्ग्रेहरी अचानक काम्न थाल्यो। त्यो भयलाग्दो आवाजले न्याय भवनमा दया गर्नु सज्जन हो भनी कराएर उसको नाटकमा पहिला प्रहार गरेको आवाजलाई सम्झाइदियो। त्यसले आफ्नो टाउको उठायो। साँच्चैकै त्यो क्लोपिन ट्रोलेको थियो। क्लोपिनको शरीरमा त्यही झुत्रो लुगा थियो, तर त्यसको हातमा घाउको निशाना पर्यन्त थिएन। त्यसको हातमा एउटा हन्टर थियो। त्यसको टाउको चुच्चो भइसकेको एउटा गोल टोपी थियो। क्लोपिनलाई मिराकल कोटको राजाको रूपमा देखेर किङ्ग्रेहरीको ज्यानमा ज्यान आयो। त्यसको कारण त्यो स्वयं थाहा पाउँदैन थियो। मास्टर त्यसले भकभकाउँदै भन्यो, माई लर्ड बादशाह, हाम प्रभुलाई के भनेर सम्बोधन गरौं? माई लर्ड योर म्याजेस्टी, बादशाह अथवा कमरेड, जो तेरो इच्छा छ त्यसैले मलाई सम्बोधन गर, तर चाँडै गर। तँलाई आफ्नो निमित्त के भन्नु छ? आफ्नो बचाउको निमित्त उसले सोच्यो, यो त अलिकति पनि श्रुति मधुरो छैन। त्यसले फेरि भकपकाउँदै भन्यो, म त्यही मान्छे हुँ जसले आज बिहान शैतानको बंगाराको कसम, क्लोपिनले बीचैमा कुरा काट्यो, बदमास तेरो नाउँ, मलाई यसभन्दा बढ्दा केही चाहिन्न। सुन, त तीनजना होनहार प्रभुत्वशाली बादशाहहरूको सामान्यमा दोषीको रूपमा खडा छस्। म क्लोपिन ट्रोलेको ट्युनिसको बादशाह हुँ। यहाँ म्याथियस हेग्री मिश्रका ड्युक हुन्। फेरि ती बुढातिर हेर, उहाँ गिलोमे रुसो ग्यालिलीका सम्राट हुन्। देख्दैनस् उनी कुन प्रकारसित आफ्नो त्यस मोटी पातर्नी प्रेमिकालाई मुसारिरहेका छन्? हामीहरू तेरा जज हौ। चोरहरूको भातृमण्डलको मेम्बर नभइकन तैँले हाम्रो राज्यमा प्रवेश गरेको छस्। यो हाम्रो विशेषाधिकारको उल्लङ्घन हो। यदि तँ चोर भिकमङ्गा या आवारा होइनस् भने तँलाई अवश्य दण्ड मिल्नेछ। बोल, तँ यसमध्ये को होस्? आफूलाई सिद्ध गर। अफसोस, घिंग्रेरीले भन्यो, मेरो यस्तो सौभाग्य छैन, म त्यही लेखक, यति यथेष्ट छ। क्लोपिनले त्यसलाई रोकेर भन्यो, तँलाई अवश्य फाँसी हुनुपर्छ, यो सिधा मामला हो। हाम्रा प्रजासित जुन कानून लगाएर तिमीहरू व्यवहार गर्दछौ, हाम्रो राज्यमा आएपछि गुण्डाहरूले पनि तिमीहरूको त्यसै न्याय बमोजिम स्वागत गर्दछन्। यदि त्यो खराब हो भने यसमा तिमीहरूकै दोष हो। तयार भएस, यदि तँलाई प्रार्थना गर्नु छ भने त्यस ठाउँमा मैले चर्चबाट चोरेर ल्याएको परमेश्वरको एउटा पत्थरको मूर्ति छ, त्यसैको अगाडि प्रार्थना गर। तेरो आत्माको निमित्त 4 मिनटको समय दिन्छु। क्या बात, मेरो टाउको कसम, क्लोपिन त पोप जस्तै गरी व्याख्यान दिन्छ, ग्यालिलेका सम्राटले टेबलमा सुराई फुटाउँदै भन्यो। उदार एवं कुलीन सम्राट र बादशाह, तपाईँलाई थाहा छैन कि तपाईँ के गरिरहनु भएको छ। मेरो नाम पियरे गिङ्ग्रोएरे हो, म त्यही कवि हुँ जसको नाटक आज न्याय भवनमा खेलिएको थियो, गिङ्ग्रोएरेले साहस गरी भन्यो। ओहो, तपाईँ नै हुनुहुन्छ, क्लोपिनले भन्यो, म कहाँ थिएँ, तपाईँले बिहान मलाई गाली गर्नुभएको थियो, यसमा त आज राति नै तपाईँलाई फाँसीमा चढाउनु नपर्ने कुनै त्यस्तो कारण देखिँदैन। गिङ्ग्रोएरेले सोच्यो, छुटकारा पाउनु कठिन हुँदै गइरहेछ। तैपनि त्यसले एकपल्ट साहस गरेर भन्यो, कवि गुण्डाहरूको जातिमा नमिलाउन सकिने कुनै कारण देख्दिन, यी सब गृहहीन आवारा थियो, होमर भिखमङ्गा तथा मर्करी चोर। क्लोपिनले बिचैमा भन्यो, त मलाई धोका दिन चाहन्छस्, सरासर फाँसीमा लट्की धेरै बगबात नगर। मेरा ट्युनिसका बादशाह, क्षमा गर्नुहोस्, किङ्ग्रेरीले जवाफ दियो, मेरो पनि सुन्नुहोस्, म आशा गर्छु कि तपाईँ मेरो कुरालाई नसुने कुनै सजायको हुकुम दिनुहुने छैन। क्लोपिनले ग्यालिलेका सम्राट तथा मिश्रका ड्युकसित केही परामर्श गर्यो, फेरि त्यसले कर्कश शब्दमा भन्यो, चुप लाग। ट्रोलेफोले एउटा इशारा गर्यो, ड्युक सम्राट तथा अरूहरू उसको चारैतिर घेरा लागेर खडा भए। गिङ्ग्रेरी अब तिनीहरूको बीचमा थियो, आफ्नो दारी फटकार्दै क्लोपिनले गिङ्ग्रेरीसित भन्यो, सुन, म तँलाई छोडिदिने कुनै कारण देख्दिनँ, मलाई थाहा छ कि यो भावनाले तँलाई दुःख भइरहेछ, किनभने तेरा नागरिकहरूलाई यसको बानी छैन, यस फाँसीको तैँले अतिशयोक्ति कल्पना गरिदिएको छस्। जे होस्, म तेरो अकल्याण चाहन्न, यस समयमा यस कठिनाईबाट बस्ने एउटै उपाय छ, त हाम्रो दलमा सम्मिलित भइजा। यस प्रस्तावले किङ्ग्रेरीमाथि जुन असर पार्यो त्यसको कल्पना सहजैसित गर्न सकिन्छ। किङ्ग्रेरीले आफ्नो जीवनलाई खत्तम भएकै देखिरहेको थियो र त्यसलाई समात्ने प्रयत्न पनि ठिक गरिलिएको थियो, तर यसपल्ट त्यसले बल लगाएर समात्यो। म हृदयदेखि चाहन्छु, त्यसले शीघ्रतापूर्वक भन्यो। क्लोपिनले भन्यो, तरवार चलाउने बहादुरहरूमा सम्मिलित हुनलाई त सहमत छस्? छु, गिङ्ग्रेरीले जोर दिएर भन्यो। चोरहरूको सेनाको सिपाही हुन स्वीकार गर्छस्? निश्चय। म तेरो ध्यान यस कुरातिर आकर्षित गर्न चाहन्छु कि त्यसको निमित्त पनि तैँले फाँसीमा चढ्नै पर्छ, बादशाहले भन्यो। सैतान, त्यसले सुस्तरी भन्यो। केवल केही काल उपरान्त क्लोपिनले भन्दै रह्यो, प्यारिस नगरको खर्चले सन्तोष यसै कुराको छ कि त्यस फाँसीका विधायक नगरका इमान्दार मान्छे हुनेछन्। तपाईँ जस्तो सम्झनुहोस्, गिङ्ग्रेरीले उत्तर दियो, यस मण्डलीको मेम्बर हुनामा तँलाई अरू पनि लाभ छ, तँलाई सड़कको कुटाई, गल्लीहरूका बत्ती या दरिद्रहरूका सेवाको निमित्त नागरिकहरूलाई झैं ट्याक्स तिर्नुपर्ने छैन। कविले भन्यो, म सहमत छु, म बदमाश, भिखमङ्गा, चोर या तपाईँ जे चाहनुहुन्छ म त्यही भन्नेछु। त बदमाश हुन चाहन्छस्? उसले सोध्यो। मैले त भनिहालेँ कि यसमा कुनै सन्देह छ, कविले उत्तर दियो। क्लोपिनले फेरि भन्यो, केवल चाहेर मात्र केही हुन्न, तैँले सिद्ध गर्नुपर्छ कि त कामको मान्छे होस्, यसलाई सिद्ध गर्नको निमित्त तैँले 52 पाकेट खोज्नुपर्नेछ। गिङ्ग्रेरीले भन्यो, म खोज्नेछु, एकपल्ट होइन हजारपल्ट खोज्नेछु। क्लोपिनले इशारा गर्यो। एकैछिनपछि तल्तिर एउटा चौडा फ्ल्याट जडिएको काठका 2 खम्बा ल्याइयो। त्यस खम्बाको माथितिर टाउकोमा उनीहरूले एउटा दोस्रो खम्बा तिर्साइदिए। त्यो ठिक हल्लने फाँसिएको तख्ता थियो, किनभने त्यसमा डोरी पनि लागेको थियो। तिनीहरूले के गर्न लागेका हुन्? गिङ्ग्रेरीले आश्चर्य मानेर सोच्न थाल्यो, तर घण्टीहरूको आवाजले उसको ध्यान अर्कोतिर तान्यो। एउटा सानो बाहुन्ने जसको रातो कोटमा 100 घण्टा झुन्ड्याइएका थिए त्यहाँ ल्याइयो। गुण्डाहरूले त्यसको गर्दनमा डोरी बाँधेर त्यसलाई झुन्ड्याइदिए। डोरी हलनाले घण्टी बजिरहेका थिए। क्लोपिनले एउटा पुरानो स्टुललाई देखाएर भन्यो, त्यसमाथि चढ। गिङ्ग्रेरीले अन्कनाएर भन्यो, मेरो हाड भाँच्ने विचार गर्नुभएको हो। चढ, क्लोपिनले कड्कँदै भन्यो। गिङ्ग्रेरी बडो मुस्किलसित स्टुलमाथि उक्लियो। आफ्नो दाहिने पाउलाई बायाँले लपेट र बायाँ पाउको पन्जामा उभि ट्युनिसका बादशाहले हुकुम दिए, माइलर्ड, के हजुरले मेरो करङ्गै भाँच्ने निश्चय गरी बक्स्यो? क्लोपिनले भन्यो, मित्र, त धेरै कुरा गर्छस्, म दुवै शब्दमा तैँले के गर्नुपर्छ बताउन चाहन्छु। आफ्नो पन्जामा उभिएर त 52 पाकेटसम्म निहुरेर पुग्नु, त्यसको पाकेट एउटा रुपियाँको थैली छ। यदि तैँले घण्टा नबज्ने गरी त्यो झिक्न सकिस् भने तेरो कल्याण छ, त हाम्रो मण्डलीमा सामेल हुनेछस् र तेरो दण्ड केवल 1 हप्तासम्म घुसी खान बाँकी रहनेछ। म कोसिस गर्नेछु, तर यदि घण्टी बज्यो भने, अब तँलाई घण्टी बज्यो भने फाँसी हुनेछ, बुझिस्? मैले केही बुझिनँ, कविले उदास भएर भन्यो। भूपिनले बुझाइदियो, यदि चोरी गर्दा एउटा मात्र घण्टी बज्न गयो भने तेरो मुक्ति हुने छैन। चाँडो गर, बादशाहले आफ्नो टिनको सिंहासनमा खुट्टा बजार्दै भन्यो। म फेरि भन्दछु, यदि मैले अलिकति मात्र पनि आवाज सुने भने तैँले बाहुनेको ठाउँ लिनुपर्नेछ। सारा समाजले हर्षध्वनि गर्न थाले। कस्तो कठोर तिनीहरूको हास्य थियो। घिङ्रेलाई अब केवल एउटै आशा रहन गयो, यदि त्यो सफल हुन सक्यो भने साना साना घण्टीहरू त्यसलाई मुख बाहेर टोक्न तयार भएका कालसर्प जस्ता लाग्न थाले। त्यसले मनमा नै घण्टीहरूसित प्रार्थना गर्यो। घण्टीहरू निस्तब्ध भइदियो, हे मृत्यु बज्न नजाओ, नीरव हो, चुप लाग। यदि हावाले घण्टी बजाइदियो भने नि, त्यसले सन्देहात्मक प्रश्न गर्यो, तब तँलाई फाँसी दिनेछ। यो उत्तर मिल्यो। उसले ज्यान लगाएर सफल हुनलाई निश्चय गर्यो। आफ्नो दाहिने पाउलाई बायाँमा लपेटेर पन्जामा खडा भएर हात बढायो, तर आफ्नो शरीरको भार थाम्न नसकेकोले मुखैको भरले जमिनमा खस्न पुग्यो। घण्टीहरू बज्न थाले। पाउने खम्बाको बीचमा साँचित झुलिरहेको थियो। किङ्ग्रेरी मृत प्राय हुन गयो। त्यसो भए तापनि हाँसोको ठाका त्यसले सुन्यो। यस दुष्टलाई समातेर लट्काइदिए। राजाको हुकुम निस्क्यो।
कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन नाट्यड्यामको कुम्बे उपन्यासको वाचन हो। यो भिक्टर ह्युगोले लेख्नुभएको फ्रान्सेली उपन्यास हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा फेरि आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज भिक्टर ह्युगोको उपन्यास नाट्रिड्यामको कुम्बेको वाचन सुनिरहेका छौ। अब यसको बाँकी अंश वाचन सुनौ।
घिङ्रेरी स्टुलमा खडा गराइयो। क्लोपिनले त्यसको घाँटीमा पासो लगाइदियो र त्यसलाई भन्यो, गुड बाई मित्र, अब म तेरो मदत गर्न सक्दिन। घिङ्रेरीको ओठमा दया शब्द आएर रोकियो। त्यसको कण्ठ सुकिसकेको थियो। त्यसको चारैतिर निर्दय हाँसो छरिरहेको थियो। फाँसीका सबै सामान तयार थिए। बादशाहले भन्यो, मैले इसारा गर्ने बित्तिकै स्टुल त्यसको पाउबाट हटाइदिनु। त्यसले एउटा मान्छेलाई शिकारको काँधमा कुद्नलाई पहिले नै खम्बामाथि चढाइदिएको थियो। गिङ्रेरी थरथर काम्न थाल्यो। तयार छौ? क्लोपिनले जल्लादहरूलाई सोध्यो। त्यसपछि आफ्नो खुट्टाले केही दाउरा आगोमा सल्काउन थाल्यो। त्यसको अनुहारबाट त्यहाँ कुनै कुरा भइरहेछ भन्ने भान नै हुँदैन थियो। तयार छौ? फेरि त्यसले सोध्यो। एकैछिनमा सबै मामला खत्तम हुने भएको थियो। पर्ख, मैले बिर्सेछु, हाम्रो नीति छ कि हामी स्त्रीहरूलाई बिहे गर्ने मौका नदिकन कुनै पुरुषलाई फाँसी दिँदैनौं। कामरेड, यो अन्तिम अवसर हो। त कुनै स्त्रीसित बिहे गर्छस् कि पासोसित? यो जिप्सीको कानून थियो। फेरि क्लोपिनले स्त्री समाजलाई सम्बोधित गर्दै सोध्यो, के कुनै बुढी तरुणी वा लड्की कुनै छन् जो यस दुष्टसित बिहे गर्न चाहन्छन्? उसले धेरैको नाउँ लिली बोलायो, तर कोही पनि अगाडि बढेन। भाग्यहीन गिङ्रेरीले ती सबैको उत्तर सुन्यो। होइन होइन, त्यसलाई झुन्डाइदेऊ, बडो मजा हुनेछ। तीनवटी स्त्री अगाडि बढे। तिनीहरूले उसको वस्त्रलाई बडो ध्यानसित हेरे, तर त्यसमा सहस्र प्वाल सिवाय के थियो? एउटीले सोधी, तिम्रो टोपी कसरी लियो? तिम्रो जुत्ता फाटेर चूर्ण भयो? पैसा? मसित एक पैसा पनि छैन। त्यो मुख बङ्गाएर फर्की। त्यसै गरेर अरू दुईटी पनि फर्किए। क्लोपिनले भन्यो, कामरेड, तेरो भाग्यले ठगेको छ के लाग्छ? फेरि त्यो उभिएर चिच्चायो, कसैले यसलाई रोजेन होइन? कुनै उत्तर मिलेन। जल्लाद, अगाडि बढ। तर त्यसै समयमा हल्ला भयो, इजमेरेल्डा, इजमेरेल्डा। गिङ्रेरी थरथर कामिरहेको थियो। त्यसले कोलाहलतिर आफ्नो दृष्टि दगुरायो। भीड पन्छिन थाल्यो र एउटी सुन्दरी बाहिर निस्की। त्यो त्यही जिप्सी बालिका थिए। इजमेरेल्डालाई गिङ्रेरीले आश्चर्य मानेर हेर्यो। दिउँसोका सारा घटना उसका आँखा अगाडि नाच्न थाले। त्यस शब्दमा जादु भरिएको थियो। मिराकल कोर्टमा त्यो आफ्नो सौन्दर्य एवं शोभाले शासक जस्तै मालुम हुन्थे। चोर बदमास सबैले नम्रतापूर्वक उसलाई बाटो छोडिदिन लागेका थिए। उसको कठोर मुखमा एउटा आवाज जस्तो आउन थाल्यो। त्यो गेङ्ग्रेरेको सामुन्ने पुगी। त्यसकी बाख्री त्यसको पछि पछि थिए। गेङ्ग्रेरे अधमरा जत्तिकै भइसकेको थियो। इजमेरलाले शान्त भावसित गेङ्ग्रेरेतिर हेरी। के तपाईँहरूले यस मान्छेलाई फाँसी दिन लाग्नु भएको छ? त्यसले शान्त भावसित क्लोपिनसित सोधी। हो बहिनी, ट्युनिचका बादशाहले उत्तर दिए, यदि तिमीले यसलाई पतिको रूपमा स्वीकार गर्यो भने यो बाँच्न सक्छ। त्यसको मनोहर ओठ केही फक्रन गयो। म स्वीकार गर्दछु, त्यसले भनी। गेङ्ग्रेरेलाई दृढ विश्वास हुन थाल्यो कि त्यसले दिनभरि सपना देखिरहेको थियो र यो सपनाको अन्त हो। भाग्यचक्र अचानक घुम्न गयो। त्यो फाँसीबाट तल झिकियो। मिश्रका ड्युकले चुपचाप माटाको एउटा सुराही ल्याएर जिप्सी बालिकाको हातमा दियो। युवतीले त्यो गेङ्ग्रेरेको हातमा दिएर भनी, यसलाई फुटाइदेऊ। सुराही चकनाचुर हुन गयो। दुबईका टाउकोमा हात राखेर मिश्रका ड्युकले भन्यो, भाइ, चार वर्षको निमित्त यो तिम्री पत्नी भई, बहिनी यो तिम्रो पति भयो, जाऊ। गेङ्ग्रेरेलाई रहनलाई त्यहाँ एउटा सानो कोठा दिइयो। त्यो आराम दिने तथा न्यानो पनि थियो। त्यसमा प्वाल तथा किस्तीहरू राख्ने एउटा टेबल राखिएको थियो। त्यो केही खानेकुरा राख्नको निमित्त रहेको होला भन्ने लाग्दथ्यो। एउटी सुन्दरी युवतीको साथमा सुखद सैयाको पनि आशा थियो। दिउँसोको सारा कुरा जादु भरिएको मालुम हुन्थ्यो। कविले आफूलाई परिहरूको कथाको नायक ठान्न थाल्यो। कहिलेकाहीँ त्यो उडन खटौलाको खोजमा भए जस्तो गरी आफ्नो चारैतिर हेर्न लाग्थ्यो। कहिलेकाहीँ त्यसको दृष्टि आफ्नो प्वाल परेको कोटमाथि पर्थ्यो। त्यसलाई कठोर वास्तविकताको अनुभव हुन्थ्यो। काल्पनिक जगतमा उसको परिभ्रमणशील बुद्धिको निमित्त त्यस कोटले पथ प्रदर्शकको काम गरिरहेको थियो। इजमेरलाई त्यसतिर ध्यानै दिन लागेकी थिइन। त्यो आउँथी जान्थी। त्यो आफ्नी बाख्रीसित कुरा गर्नमा व्यस्त थिए। त्यसैसित हाँस्दथी, खेल्दथी। अन्तमा त्यो गेङ्ग्रेरेको नजिकै गएर बसी गेङ्ग्रेरे त्यसलाई निहालेर हेर्न थाल्यो। त्यो कल्पनाको सुखमा निमग्न हुँदै गयो। त्यसले सोच्यो, यही इजमेरल्डा हो, एउटा नैसर्गिक सौन्दर्य, एउटी गल्लीकी नर्तकी, त्यत्तिको महान तथा त्यत्तिकी गिरेकी। त्यसैले बिहान मेरो नाटकको पूर्णाहुति गरेकी थिए। यसैले मेरो जीवनलाई बचाएकी हो। मेरो अनुरूप स्वर्गीय ललना यो सुन्दरी छ र मलाई अवश्य प्रेम गर्नेछ। अकस्मात त्यसलाई वास्तविकताको ध्यान आउन थाल्यो। त्यो विचार गर्न लाग्यो, यो कसरी हुन गयो? म त विचारै गर्न सक्दिनँ, तर यो स्पष्ट छ कि म यसको पति हुँ। त्यो सैनिक तथा प्रेमीको चालसित त्यसको नजिकै टाँसिन पुग्यो, तर त्यो टाढा हटी। तिमी के चाहन्छौ? युवतीले सोधी। म यसको के उत्तर दिउँ? गेङ्ग्रेरेले लुलुप आवाजले भन्यो। त्यसलाई स्वयं आफ्नो स्वरसित आश्चर्य भइरहेको थियो। जिप्सी बालिकाले त्यसमाथि तीक्ष्ण दृष्टिपात गर्दै भनी, तिमीले के भनेका हो? मैले केही बुझिन। ओहो, मनेर आऊ न कि तिमी मेरी र म तिम्रो होइन। गेङ्ग्रेरेले उत्तेजित हुँदै भन्यो। निर्दोष भावसित गेङ्ग्रेरेले उसको कम्बर समात्यो। त्यो सर्प चाहिँ गरी त्यसको हातबाट चिप्लन गई। भित्ताको नजिकै उभिएर त्यसले आफ्नो कम्बरबाट एउटा सानो कटारी बाहिर निकाली। तर गेङ्ग्रेरेले त्यो कटारी कहाँबाट त्यसको हातमा आइपुग्यो देख्न सकेन। त्यो क्रोधले रातो भएकी थिए। त्यसका ओठ काम्न थालेका थिए। काला स्याउ जत्तिकै गुलाफी हुन गएको थियो। त्यसको आँखामा बिजुली चम्किरहेको थियो। त्यसकी बाख्री पनि गेङ्ग्रेरेसित जुध्न खुट्टा उचालेर जाइ लाग्न थाली। यी सबै कुरा एकै निमेषभित्र भए। कवि लज्जित हुन गयो। त्यसले कहिले बाख्रीलाई कहिले युवतीलाई हेर्न थाल्यो। जिप्सीले शान्तिभङ्ग गर्दै भनी, तिमी बडो छिल्लिएका मालुम हुन्छौ। गेङ्ग्रेरी मुसुमुसु हाँस्दै भन्यो, क्षमा गर, त्यसो भए तिमीले बिहे किन गर्यो? के म तिमीलाई फाँसीमा झुन्ने देऊ त? कविको प्रेममा निराशामा डुब्न गयो। त्यसले सोध्यो, त्यसो भए तिमीले मलाई बचाउनको निमित्त मात्र बिहे गरेकी हो? यसको अतिरिक्त म अरू के गर्न सक्थे? गेङ्ग्रेरे आफ्नो ओठ चपाउन थाल्यो। त्यसले सोच्न थाल्यो, ठिक हो, म त्यस्तो विजयी नायक होइन जस्तो म आफूलाई ठान्दथे, तर त्यस बिचरो सुराहीलाई फोड्ने के काम थियो? इजमेरल्डाको हातमा अझै पनि त्यो कटारी छँदै थियो। इजमेरल्डा, कविले भन्यो, अब हामी मेल गरिल्यौं। म सीआईडीको मान्छे होइन। तिमी कटारी राख्दछौ भन्ने तिम्रो विरूद्ध खबर दिने न पुलिसकै सिपाही हुँ। तिमी विश्वास गर, शपथ खाएर भन्छु, तिम्रो आज्ञा बिना म तिम्रो शरीरमा अब हात लगाउने छैन, तर मलाई केही खानेकुरा देऊ। युवती हाँस्न थाली। सानो कटारी जसरी आएको थियो त्यसै गरी बिलायो। त्यसले एकैछिनपछि रोटी, स्याउ र अलिकति रक्सी ल्याएर टेबलमा राखिदिए। गेङ्ग्रेरेले बडो मिठोसित खान थाल्यो। त्यसको सारा प्रेम भोकमा लिन हुन गयो। युवती त्यसैको नजिकै बसी त्यसले उसैतिर हेरिरहेकी थिए। कहिलेकाहीँ मुसुक हाँस्न थाल्थी। त्यसको हात बाख्रीलाई मुसार्नमा लागेको थियो। गेङ्ग्रेरेले अन्कनाउँदै सोध्यो, इजमेरल्डा तिमी खान्नौ? त्यसले टाउको हल्लाएर उत्तर दिए। त्यसका आँखा छततिर लागेका थिए। त्यो कुन विचारमा डुबेकी छ भन्ने गेङ्ग्रेरेले सोच्न थाल्यो। त्यसलाई केही कुरै फुर्दैन थियो। त्यसले भन्यो, प्रिय। त्यसले सुन्दै सुनिन। अर्कोपल्ट त्यसले जोरसित भन्यो, प्रिय इजमेरल्डा। पुकार व्यर्थ गयो। युवतीको मन कुनै अर्कै ठाउँमा थियो। त्यसकी बाख्रीले उसको लुगा समातेर तानी। निद्राबाट झसङ्ग भएर बिउँझो जस्तो गरी त्यसले सोधी, के चाहियो दजाली? बाख्री भोकै छ, गेङ्ग्रेरेले छट्ट भन्यो। युवतीले रोटी लिँदै बाख्रीलाई खान दिन लागि। गेङ्ग्रेरेले उसलाई विचारमग्न हुने अवसर दिएन। उसले बिस्तारै सोध्यो, तिमी मलाई आफ्नो पति बनाउन चाहन्नौ? युवतीले भनी, अह प्रेमी, गिग्रेरीले फेरि प्रश्न गर्यो, प्रेमी? इजमेरालाले मुख बिगारेर भनी, अह मित्र, त्यो त्यसतिर फर्केर आँखा गाडेर हेर्न थाली। फेरि एकैछिनपछि भनी, सायद सायद दार्शनिकहरूको बडो प्रिय शब्द हो, यसले कविको साहस बढ्यो। बुझ्दछु, उसले उत्तर दिए। दाजुबहिनी बन्नलाई मित्रता भन्दछन्। यो दुई आत्माको मिलन हो, एक्लैको होइन, यो एउटै हातका दुई औँला हुन्। प्रेम नि? कविले सोध्यो। प्रेम? त्यसको स्वर काम्न थाल्यो, आँखा झल्कन थाले। त्यो त दुईवटा शरीर एकै प्राण हुनु हो, एउटी स्त्री र एउटा पुरुष मिलेर देवता भन्दछ। प्रेम नै स्वर्ग हो, परमेश्वर हो। इजमेरल्डाको अनुसार गुलाबको फूल झैं कुरा गर्दै फक्रन थाल्यो। गिङ्ग्रेरी त्यो हेरिरहेको थियो। त्यसका गुलाबको तरेली जस्ता ओठ बिस्तारै बिस्तारै मुसमुसमा हाँसिरहेका थिए। श्वास वायुले ऐना एकैछिनको निमित्त धमिलो हुन गए झैं उसको निर्दोष तेर्सो आँखी भाउमा विचार रूपी बादल एकैछिनको निमित्त घेरिएर आएको थियो। त्यसका ठूल्ठूला भमरा जस्ता गाजले आँखाबाट प्रकाश फैलिरहेकोले उसको शरीरको झन बढ्न गएको थियो। तर गिङ्ग्रेरी रोकिने मान्छे थिएन। उसले भन्यो, तिमीलाई प्रसन्न तुल्याउन कसैले के गर्नुपर्छ? त्यसले मनुष्य हुनुपर्छ। त्यसो भए म के हुँ? उसले सोध्यो। उसले त्यसको कुरै नसुनेर भनी, उसको माथमा शिरस्थारण, हातमा कृपाण तथा उसको जुत्तामा सुनौलो कुर्कुच्चो हुनुपर्छ। कविले सोध्यो, भन त पोसाकले मान्छेलाई ठूलो बनाउँछ? तिमी कसैलाई प्रेम गर्छौ? प्रेमीको हैसियतले, प्रेमीका रूपमा? त्यो एकैछिन विचारमग्न झैं भएर निस्तब्ध रहे। त्यसपछि गिङ्ग्रेरी माथि एउटा तीक्ष्ण दृष्टि लगाएर भनी, म केवल त्यस पुरुषलाई प्रेम गर्छु जसले मेरो रक्षा गर्न सक्छ। कवि संकुचित हुन गयो। त्यो चुप थियो। युवतीले उसलाई दुई घण्टा अगाडिको दुर्घटनातिर इशारा गरेको हो भन्ने स्पष्ट थियो। त्यसमा कविले उसलाई अलिकति सहायता पुर्याएको थियो। कविलाई सबै कुराको सम्झना हुन थाल्यो र त्यसले आँखी भौँ खुम्चायो। सुन्दरी, मैले त्यहीँदेखि प्रारम्भ गर्नुपर्थ्यो। मेरो मूर्खताको निमित्त क्षमा गर। तिमी काशीमोडोको पकडबाट कसरी फुत्क्यौ? यस सवालले युवतीको शरीर थरथर काम्न थाल्यो। ओहो, भयानक कुप्रे! त्यो चिच्याउन थाली र त्यसले आफ्नो हातले आफ्नो मुख छोपी त्यो कामिरहेकी थिए। भयोत्पादक त त्यो अवश्य छ, तर तिमीले त्यसको हातबाट कसरी छुटकारा पायो? म थाहा पाउन्न, त्यसले भनी। तर फेरि तुरन्तै त्यसले सोधी, तिमीले पनि त मेरो पिछा गरिरहेका थियौ, होइन? म त त्यसै आइरहेको थिएँ। इङ्ग्रेरीले चक्कु लिएर टेबल खुर्कन थाल्यो। युवती मुसुक्क हाँसी। त्यसको अन्तर्वर्दिनी आँखाले भित्ता पारिपट्टिको कुनै चिज हेरिरहेकी जस्तै थिए। अचानक त्यो अस्पष्ट स्वरमा गाउन थाली। फेरि त्यो एकाएक चुप लागेर दजालीलाई मुसार्न थाली। तिम्रो बाख्री निकै राम्री छ, गिङ्ग्रेरीले भन्यो। यो मेरो बहिनी हो, त्यसले उत्तर दिए। तिमीलाई मान्छेले इजमेरल्डा किन भनेको? साहस गरेर गिङ्ग्रेरीले सोध्यो। मलाई थाहा छैन, तर तिनीहरू किन तिमीलाई इजमेरल्डा भनी बोलाउँछन्? त्यसले एउटा धागाको सहारामा उसको घाँटीमा झुन्डिएको एउटा सानो जन्तर छातीबाट बाहिर निजेकी त्यो जन्तर हर्र बास आउँथ्यो। त्यसमा एउटा हिराको अनुहार भएको एउटा हरियो ऐना जडेको थियो। सायद त्यही देखाउनलाई त्यसले त्यो झिकेकी हो। गिङ्ग्रेरीले त्यो जन्तर हेर्ने इच्छा गर्यो, तर त्यसले फेरि समातेर चोलोको भित्र घुसारिहाली। यसलाई नछौ, यो मेरो रक्षा कवच हो। तिमीले यसलाई यसको प्रभावलाई नष्ट पारिदेउला अथवा यसको प्रभावले तिमीलाई हानि गर्ला। गिङ्ग्रेरी उत्सुक आँखाले त्यसलाई हेर्न थाल्यो। तिमीलाई यो कसले दियो? त्यो आफ्नो हातको नङ टोकिरहेकी थिए। कविले धेरै सवाल गर्यो, तर त्यसले एउटै जवाफ दिए। यसको नामको अर्थ के हो? त्यो कुन भाषाको शब्द हो? यिनै गिङ्ग्रेरीका सवाल थिए। यी सबैको एउटै उत्तर थियो, मलाई थाहा छैन। गिङ्ग्रेरीले सोध्यो, तिम्रा मातापिता जीवित छन्? त्यसले एउटा प्राचीन गीत गाउन थाली। आमा मेरी बिहाङ्गिनी, पिता बिहग महान, सुखसित सागर तर्दछु बिना चढी चलयान। बहुतै सुन्दर, कविले भन्यो। त्यसले फेरि सोध्यो, तिमी फ्रान्समा कुन उमेरमा आएकी थियौ? जब अत्यन्तै सानी थिए। प्यारिसमा नि, पोहोर साल अगस्त महिना थियो। मैले भनेकी थिएन खुब जाडो पर्नेछ? साँच्चैकै बडो जाडो पर्यो, कविले प्रसन्न भएर भन्यो। मैले त आफ्ना औँला फुकी फुकी तातो तुल्याउँदै जाडोको समय बिताएँ। तिमीले भविष्य कथनको वर पाएकी छौ? छैन। जसलाई तिमी मिश्रका ड्युक भन्दछौ, के त्यो तिम्रो जातिको सरदार हो? हो, त्यसैले त हामीहरूको बिहे गराएको हो, कविले डराउँदै भन्यो। त्यसले मुख बिगारेर भनी, मलाई त तिम्रो नाउँ पर्यन्त थाहा छैन। मेरो नाउँ? तिम्रो दयाले मेरो नाउँ पियरे गिङ्ग्रुएरे हो। यसभन्दा पनि मिठो अर्को नाउँ मलाई थाहा छ। आफ्नो नाउँदेखि लिएर आफ्ना परापुर्खाको नाम समेत एकै सासमा कविले सुनाइदियो। त्यसले एउटा विस्तृत व्याख्यान सुनाइदियो। त्यसले आफू कसरी छ वर्षकै उमेरमा पितृहीन हुन गयो, मान्छेको दयाले जीवित रह्यो, त्यसपछि नकर्मीको काम गर्यो, सेनामा भर्ती भयो, पादरी बन्यो, अर्थात् त्यसले कुनै पनि व्यापार छोडेन। त्यसले आफूलाई कुनै कामको योग्य नठानेपछि आखिरमा कवि बन्यो। त्यसले त्यो पनि बतायो कि यो एउटा यस्तो व्यापार छ कि मान्छे अथवा गुण्डै भए तापनि सरलसित यो काम गर्न सक्दछ। फेरि त्यसले बतायो कि कसरी सौभाग्यवश त्यसले एक दिन नाट्रिडियम चर्चका आर्थिक अमेरिकन डान क्लाडेसित भेट्यो र कसरी ती दुवैमा घनिष्ठता बढ्न गयो। उसैसित उसले ल्याटिन पढ्यो र सभ्य बन्यो। त्यसले न्याय भवनको नाटकको विषयमा पनि चर्चा गर्यो। त्यसपछि त्यसले भन्यो, त्यो अनेक चातुर्यपूर्ण खेल जान्दछ र त्यो दजालीलाई सिकाइदिन्छु पनि भन्यो। त्यसले भन्यो, म तिम्रो सेवामा आफ्नो बुद्धि विद्या एवं विज्ञानका साथै उपस्थित छु। म तिमीसित रहन तयार छु। प्रिय, तिमीले जसरी हुन्छ मलाई काममा ल्याऊ। यदि उचित सम्झन्छौ भने पति पत्नीको भावले हुन्न भने दाजु बहिनीको नाताले। आफ्नो व्याख्यानको प्रभाव हेर्नलाई किङ्ग्रेले रोकियो। युवतीको आँखा निहुरेका थिए। फिभसको के अर्थ हो? इजमेरडाले सोधी। आफ्नो व्याख्यान तथा सो सवालमा कविले केही सम्बन्ध देखेन। तैपनि त्यसले आफ्नो विद्वत देखाउनलाई भन्यो, यो ल्याटिन भाषाको शब्द हो। यसको अर्थ हुन्छ सूर्य। सूर्य, युवतीले दोहोराई, यो एउटा धनुर्धारी देवताको नाम हो। कविले भन्यो, देवता? जिप्सीले दोहोराई। उसको स्वरमा चाह तथा अनुहारमा प्रसन्नता थियो। त्यसै समयमा त्यसको हातको एउटा बाला खस्यो। घिङ्रेरी उठाउनलाई निहुर्यो। त्यसले मुन्टो उठाएको बेलामा जिप्सीलाई त्यहाँ देखेन। त्यसले ढोका बन्द गरेको खटखट आवाज शब्द सुन्यो। कमसेकम बिछौना त छोडेर गएकी होली, हाम्रा यी दार्शनिकले सोचे। त्यसले कोठाभरि बिछौना खोज्यो, तर त्यसको कतै पत्तो थिएन। केवल एउटा तख्ता पडिरहेको थियो। त्यसैमा हाम्रा दार्शनिकलाई सुत्नु पर्यो। भाग्यको गाडी टाउको निहुराउनै पर्छ। तर यो त विचित्रको स्वागत भयो। कस्तो दयनीय! त्यस सुराहीलाई फोडेर बिहे गर्नमा केही यस्तो प्राचीनता थियो जसलाई प्रेम नगरिकन म रहन सक्दिन। यस कहानीको अन्दाजी 16 वर्ष पहिलेको कुरा हो। त्यो दिन इस्टरको बादको पहिलो रविवार थियो। नाट्रीड्याम गिर्जाघरको ढोकामा झुन्डिएको झोलुङ्गोमा एउटा बालक राखिएको पाइयो। मान्छेले त्यस झोलुङ्गोमा अनाथ तथा जारज बालकलाई राखेर जान्थे। त्यस झोलुङ्गो अगाडि पैसाको निमित्त एउटा भाँडो राखिएको थियो। यदि कसैले बालकलाई लैजान चाहेको खण्डमा लैजान पनि सक्दथ्यो। सन् 1467 को त्यस रविवारको दिनमा झोलुङ्गोमा रहेको बालकको नजिकै बडो भीड़ लागेको थियो। त्यस भीड़मा लगभग सबै स्वास्नी मान्छे थिए र बहुधा सबै बुढी। सबैभन्दा अगाडिको पंक्तिका चारजना स्त्रीहरू बालकको झोलुङ्गोमा निहुरिरहेका थिए। तिनीहरूका खैरो अचकनबाट तिनीहरू धार्मिक संस्थाका सेविका देखिन्थे। ती चारैजना विधवा थिए र सन्यासिनी भइसकेका थिए। त्यो दिन तिनीहरूलाई धार्मिक व्याख्यान सुन्ने विदा थियो, तर तिनीहरू मौन रहनाको कानूनलाई भंग गरिरहेका थिए। झोलुङ्गोको बालक त्यतिका धेरै दर्शकहरू देखेर आत्तिएर र डरले रोइरहेको थियो, चिच्चाइरहेको थियो, आफ्नो बिछौनामा लडीबुढी खेलिरहेको थियो। यस संसारमा यो के हो बहिनी? एउटी नजिकैकोसित सोधी। यदि आजकल यस्ता बालक जन्मन थाले भने म केही भन्न सक्दिनँ कि संसारको भविष्य के हुने हो। एउटी अर्कीले भनी, म लड्काको विषयमा बढ्दा केही जान्दिनँ, तर त्यसलाई हेर्नाले पाप अवश्य लाग्नेछ। तेस्रोले भनी, यो बालक मान्छे नै होइन। चौथोले भनी, यो कुरूप बाँदर हो। पहिलो स्त्रीले फेरि भनी, यो त अद्भुत जीव रहेछ। चौथीले भनी, यो त राक्षसै हो। दोस्रीले भनी, यसको स्वरले त कानै बहिरो होला जस्तो भइसक्यो, दुष्ट चुप लाग्दैन। चौथीले फेरि भनी, मेरो विश्वास छ कि यो जनावर हो अथवा यहुदी र सुँगुरको बीचको कुनै जीव हो। क्रिश्चियन त यो कदापि हुनै सक्दैन। तेस्रीले भनी, मेरो विश्वास छ कि यसलाई कसैले पनि लिने छैन। चौथीले भन्न थाली, मलाई त ती धाईहरूमाथि दया उठ्छ जसले यस भूतलाई दुध चुसाउँछ। मलाई त सर्पलाई दुध चुसाउन निको लाग्छ। तेस्रीले भनी, तिमी आवश्यकता भन्दा बढ्ता सोझी छौ। देख्दिनौ, यो कमसेकम 4 वर्षको होला। यसको भोक तिम्रो स्तन चुस्नु त के चपाए पनि जाने छैन। दोस्रीले भनी, साँच्चैकै त्यो भूत लगभग 4 वर्षको हुन आँटेको थियो। यो एउटा डल्लो जस्तो देखिन्थ्यो। त्यसको लुगामा प्यारिसका बिसपको हस्ताक्षर थियो। त्यो गोल डल्लो जस्तै उफ्रने गर्दथ्यो। भीड़ आउने जाने गरिरहेकै थियो। एउटा धनी एवं कुलीन पनि स्त्री आफ्नी 6 वर्षकी पुत्रीलाई साथमा लिएर आएकी थिए। स्त्रीको नाम डेम अलोजे र उसकी पुत्रीको नाम फ्लेयर डिलिज थियो। लड्कीले झोलुङ्गोमा देखिएको अक्षर लेखिएको अक्षर मिलाएर पढी। त्यसमा लेखिएको थियो, अनाथहरूको निमित्त म सम्झन्छु यहाँ केवल व्यवहारिक लड्काहरू रहनेछन् भन्दै भाँडोमा एउटा सुकी फ्याँकेर चाँडै हिँडिहाली। गिर्जाघरबाट आउने मान्छेले आफ्नो मनको कुरा भने। कसै कसैले यो साल विपत्तिले घेरिएको छ भन्ने भविष्यवाणी गरे। कसैले यो कानो छ, कसैले लङ्गडो छ भने, कसैले प्यारिसको भलाइको निमित्त यसलाई जलाइदिनु असल छ पनि भने। एउटा युवक पादरीले यी सब कुरा सुनिरहेको थियो। त्यसको मुखमण्डल कठोर थियो, आँखी बहु चौडा र आँखा तीक्ष्ण थिए। त्यसले बिस्तारै भीड़लाई पन्छायो, त्यस सानो मायावीलाई हेर्यो र त्यसले आफ्नो हात अगाडि बढ्यो। त्यस समयमा सबैजना आफ्नो आफ्नो चिन्तामा मग्न थिए। म यसलाई पोष्य पुत्र बनाउँदछु, पादरीले भन्यो। आफ्नो लुगाले र त्यो बादरीले त्यस बालकलाई बोकेर हिँड्यो। मान्छेहरू भयभीत भएर त्यसतिर हेर्न लागेका थिए। एकैछिनपछि त्यो अदृश्य हुन गयो। एकैछिनपछि एउटी सन्यासिनीले अर्कीसित भनी, यो युवक पादरी क्लाडे फ्रालो जादु जान्दछ भनेर मैले तिमीलाई भनेकी थिइन। साँच्चिकै क्लाडे फ्रोडो साधारण चरित्रको मान्छे थिएन। त्यसको जन्म मध्यम श्रेणीको कुलमा भएको थियो। त्यस कुलमा टायर चेपको जिम्मेदारी प्यारिसका बिसपको मातहतमा धेरै दिनदेखि उनीहरूको भोगमा चल्दै आएको थियो। उसका 21 करोडको निमित्त 13 शताब्दीमा बिसपको कचारीमा धेरै मुद्दा लड्नु परेको थियो। यस वीरताको मालिक हुनाले क्लाडे फ्रोडो प्यारिसका 141 माफी वीरतावाल लर्डहरू मध्येको एउटा थियो। क्लाडे फ्रोलका आमा बाबु उसलाई चर्चको पादरी बनाउन चाहन्थे। त्यसैले उसलाई बाल्यकालदेखि ल्याटिन पढाइयो। उसलाई न्युरिएर हिँड्ने तथा सुस्तरी बोल्ने शिक्षा दिएको थियो। केटाकेटीमा उसको पिताले उसलाई चर्च मिशन स्कूलमा भर्ती गराइदियो। त्यहाँ त्यो धार्मिक अध्ययनको साथसाथै बढ्न थाल्यो। त्यो उदास गम्भीर तथा सन्यासी बालक थियो। त्यसलाई अध्ययनमा रुचि हुन गएको थियो र पढ्नमा पनि त्यसको बुद्धि तीक्ष्ण थियो। खेल्ने समयमा त्यसलाई हल्ला गरेको कसैले सुनेको छैन। अव्यवस्थित आनन्दहरूमा त्यो काम भाग लिने गर्दथ्यो। 1463 को विद्यार्थी विद्रोहमा त्यसले कुनै भाग लिएन। कलेजका विद्वानहरूलाई खैरो निलो तथा बैजनी रंगको गाउन लगाएको देखेर त्यसलाई कहिले पनि हाँसो उठेन। त्यो सधैँ स्कूलमा सबैभन्दा पहिले पुग्दथ्यो। चर्चको कानूनमा व्याख्यान हुने समयमा त्यो सबैभन्दा पहिले नै पुगिसक्थ्यो। त्यो मास्टरकै समीपमा बस्दथ्यो। त्यसको कलम सधैँ त्यसैको हातमा रहन्थ्यो। त्यसको घुँडाको लुगा लेख्नको कारणले सर्वदा नै फाटेको हुन्थ्यो। जाडोको समयमा औंलाले तातो पार्नको निमित्त सधैँ फुकिरहन्थ्यो। त्यसैले 16 वर्षको उमेरमा नै त्यो आध्यात्मिक विद्याका गूढ समस्याहरू तथा धार्मिक सिद्धान्तहरूमा ठूला ठूला विद्वानहरूसित बहस गर्न सक्दथ्यो।
कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनेको उपन्यास रिद्धिबहादुर मल्लको उपन्यास नाट्रिडेमको कुम्बेको वाचन थियो। यो फ्रान्सेली उपन्यासलाई नेपालीमा रिद्धिबहादुर मल्लले अनुवाद गर्नुभएको भिक्टर ह्युगोको उपन्यास हामीले तपाईँलाई वाचन गरेर सुनायौं। यो उपन्यासको आज 63 पृष्ठसम्म मैले वाचन गरे। यसको बाँकी अंश अब तेस्रो श्रृंखलामा 64 पृष्ठदेखि वाचन शुरू गर्नेछु। अर्को सातासम्मका लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे कार्यक्रम श्रुति सम्वेकबाट विदा हुन्छौ। नमस्कार, शुभरात्री।